नमस्कार, कार्यक्रम बदलिदे नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि प्रसारण हुने कार्यक्रम बदलिदे नेपालमा हामी फरक फरक विषयमा कुराकानी गर्छौं। आजको कार्यक्रममा हामी डेंगी रोगको प्रकोप र यसबाट बस्ने उपायका विषयमा छलफल गर्दैछौ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि संसारभर सुन्न सकिन्छ। डेंगी रोगको प्रकोप बढ्दै गएको छ। एडिज एजेप्टाई र एडिज अल्बोपिक्टाई प्रजातिका पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगबाट 70,000 भन्दा धेरै मानिस प्रभावित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको वैशाखदेखि मात्रै 7,000 भन्दा बढ़ी मानिस अस्पताल पुगेका छन्। सरकारी अस्पताल जाने बिरामीको संख्या मात्रै गणना भएकाले डेंगीबाट प्रभावित भएकाको संख्या धेरै रहेको अनुमान गरिएको छ। महाशाखाका अनुसार डेंगीबाट अहिलेसम्म 4 जनाको ज्यान गइसकेको छ। काठमाडौँ उपत्यका लगायत झण्डै 45 जिल्लामा डेंगी देखिँदा नियन्त्रणका सरकारी प्रयास भने त्यति सफल हुन सकेका छैनन्। आजको कार्यक्रममा हामी प्रकोपको रूपमा डेंगी फैलिरहेका बेला डेंगी के हो, यो कसरी सर्छ, डेंगी सार्ने लामखुट्टेलाई कसरी चिन्ने र मार्ने लगायतका विषयमा छलफल गर्दैछौं। छलफलका लागि अहिले मसँग हुनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम राज प्याकुरेल। यहाँलाई स्वागत छ कार्यक्रममा उत्तमजी।
धन्यवाद। अब डेंगी रोगको प्रकोप बढ्दै गएको छ, सर्वप्रथम त यो डेंगी भनेको चाहिँ के हो?
धेरै राम्रो क्वेसन गर्नुभयो। डेंगू भनेको यो सर्वा रोग हो, यो लामखुट्टेको टोकाइबाट छ। यो सबै किसिमको लामखुट्टेले टोकेर डेंगू हुन्न। यो एउटा एडिज एजिप्टाई र एडिज अल्बोपिक्टस भन्ने एउटा प्रजातिको लामखुट्टे हुन्छ, यसले टोकेर हुन्छ। तर यसको मतलब यो भने यो लामखुट्टेले टोकेर हुने होइन, यो लामखुट्टे यदि दूषित संक्रमित छ, भाइरस बोकेको छ भने यो लामखुट्टेले टोकेर हुन्छ। र यो लामखुट्टेमा पनि कतिपय लामखुट्टेहरू भाइरस नबोकेको पनि हुन्छ होइन, जसले गर्दा ती लामखुट्टेले टोकेर चाहिँ यो हुँदैन। तर डेंगू रोग भनेको एडिज एजिप्टाई एडिज अल्बोपिक्टस जातको भाइरस संक्रमित पोथी लामखुट्टेले टोकेर मात्रै हुन्छ, अरू लामखुट्टेले टोकेर हुँदैन सर।
अब यसलाई कसरी चिन्ने त, यो डेंगी सार्ने लामखुट्टे नै हो भनेर?
एकदमै सजिलो, हाम्रो कम्युनिटीमा हाम्रो समुदायमा धेरै किसिमको लामखुट्टेहरू छ। जस्तो हात्ती पाइले गराउने लामखुट्टे छ, तपाईँको अरू मलेरिया गराउने लामखुट्टे छ, यो डेंगू गराउने लामखुट्टे चाहिँ तपाईँहरूले नेकेट आइले चिन्न सक्नुहुन्छ। यो चाहिँ छिर्के मिर्के हुन्छ, गाउँघरमा छिर्के मिर्के भन्छ, टाइगर लामखुट्टे भन्छ, छिर्के मिर्के हुन्छ र तपाईँहरूले नेकेट आइले पनि देख्न सक्नुहुन्छ। यो चाहिँ कम्युनिटीमा भएको नेकेट आइले दिन्छ, एउटा कालो कालो छिर्के मिर्के हुन्छ, तपाईँले सजिलै चिन्न सक्नुहुन्छ। कालो कालो छिर्के मिर्के हुन्छ तपाईँको एउटा बाहुन, हाम्रो ब्राह्मण समुदायमा एउटा तिलकधारी भन्ने हुन्छ नि सर, यसको डेंगु लामखुट्टेको लामखुट्टे हेर समात्नुभयो भने चाहिँ एउटाको लामखुट्टेको त्यस निधारमा त पुरै सेतो तिलकधारी हुन्छ भने अर्को चाहिँ लायर सेप हुन्छ, पुरै सेतो हुन्छ निधारमा। अर्को यसको शरीरभरि चाहिँ छिर्के मिर्के टाटे बाघ अथवा हामीले यो जेब्रा भन्छ नि, त्यस्तो किसिमको तपाईँले नेकेट आइले देख्न सक्नुहुन्छ। हो, यो त डेङ्गुको लामखुट्टे रहेछ भनेर जो कहिले पनि चिन्न सकिन्छ, एकदम प्रष्ट हुन्छ, नेकेट आइले चिन्न सकिन्छ सर।
यो लामखुट्टेले कहाँ कहाँ टोक्छ, मुख्य गरी शरीरका कुन कुन भागमा बढी टोक्ने गर्छ?
कुन कुन भागमा बढी टोक्छ भन्नुभन्दा पनि पहिला हरेक लामखुट्टेलाई चाहिँ आफ्नो वृद्धि विकास गर्नुपर्ने हुन्छ। वृद्धि विकास गर्ने क्रममा चाहिँ उसलाई चाहिँ आफ्नो न्युट्रिसनको आवश्यकता पर्छ। र यो एडिज जातको लामखुट्टे पनि भाले जात भालेले टोक्दैन। भाले चाहिँ के हुन्छ भने भालेको जुन टोक्ने मुख हुन्छ नि त्यो चाहिँ ठूलो र ब्यान्ड हुन्छ, यस्तो घुमुर्केको हुन्छ, जसले गर्दा हामीले टोक्न सक्दैन। यसले टोक्ने भनेको पोथी जातको लामखुट्टेले हो। पोथी जातको लामखुट्टेले टोक्छ, तर कहाँ कहाँ टोक्छ भन्दाखेरि जुन हाम्रो यो बुझ्नै पर्ने कुरा छ, हाम्रो चाहिँ जस्तो अलिकति नरम भागहरू कानमा हुन्छ होइन, कानका नरम भाग कानमा पहिलोचोटि कानमा टोक्छ, त्यसपछि तपाईँको खुट्टा जहाँ ओपन छ, हात खुट्टा ओपन भाटामा जहाँ खुल्ला ठाउँमा छ त्यसरी टोक्छ। र यसले चाहिँ टोक्ने क्रममा यसले चाहिँ दिउँसो टोक्छ। दिउँसो टोक्ने भएको कारणले गर्दा सरले एउटा बुझ्नुपर्ने कुरा के छ भने यसले एउटै मान्छेसँग चाहिँ रगत खान पाउँदैन। तपाईँलाई टोक्यो, तपाईँले प्याट्ट पार्नुहुन्छ, अरू उडेर जान्छ। अर्कोलाई टोक्यो, उसले पनि त्यहाँ पनि पुरा खान पाउँदैन। अर्कोले टोक्यो, अर्कोले, किनभने यसले दिउँसो टोक्ने भएको कारणले गर्दा यसलाई रगत खानको लागि डिस्टर्ब हुन्छ। डिस्टर्ब भइसकेपछि यसले धेरैजनालाई अगाउनको लागि के गर्नु पर्यो, धेरैजनालाई टोक्नु पर्यो। तर मान्छेहरूले के बुझेको छैन भने यो लामखुट्टे क्यारेक्टर चाहिँ 7-8 जनालाई टोक्छ अनि मात्रै अगाउँछ भन्ने छ, त्यो कुरा होइन। दिउँसो टोक्ने भएको कारणले गर्दा यसलाई डिस्टर्ब हुने भइसकेपछि यसलाई यसले चाहिँ आफूलाई फुल फिट अगाउनको लागि 3-4 जनादेखि 5-7 जना मान्छेलाई पनि टोक्न पर्ने हुन्छ। हाम्रो शरीरको जुन भाग ओपन छ त्यहाँ टोक्छ, त्यो बाहेक पनि हाम्रो अझ नरम भाग खोज्छ यी लामखुट्टेहरू, जस्तो कानको नरम भागहरू खोज्छ, पछाडिको भागहरू खोज्छ यतातिर। उसले उसको आफ्नो क्यारेक्टर छ, उसलाई थाहा हुन्छ कि र कुन कहाँनिर चाहिँ ओपन छ भने उसले मान्छेभन्दा धेरै नै बाटो हुन्छ, र जसले गर्दा हाम्रो खरिमा जहाँ खुल्ला छ त्यहाँ टोक्छ। सबभन्दा बढी चाहिँ अहिले के छन् भने यो लामखुट्टे चाहिँ घरभित्र टेबल मुनि पंखा अथवा अन्यारो ठाउँमा तपाईँको दराजको भित्री भागमा दिउँसो बस्ने हुँदाखेरि हाम्रो खुट्टा कहाँ हुन्छ त टेबलभन्दा मुनि हुन्छ, जसले गर्दा उसलाई चाहिँ त्यहाँ लुकेर टोक्न सजिलो हुन्छ। धेरै चाहिँ अहिलेको पछिल्लो तथ्याङ्कले चाहिँ मान्छेको चाहिँ हात खुट्टामा बढी टोकेको छ, त्यसपछि हातमा र त्यसपछि अन्य शरीरको ओपन ठाउँमा टोकेको पाइन्छ सर।
भनेको यो लुकेको ठाउँमा बढी टोक्ने
बढी टोक्छ सर।
लुकेर किन टोक्छ?
यसको के छ भने क्यारेक्टर दिउँसो टोक्छ, यसलाई लुकेर टोक्ने किन भन्दाखेरि दिउँसो टोक्ने भएको कारणले गर्दा यसलाई डिस्टर्ब हुन्छ, रगत खानको लागि दिउँसो हुन्छ। तपाईँ दिउँसो हिँड्नुभयो भने तपाईँले लामखुट्टे बसेर देख्नुहुन्छ तपाईँले त धपाउनुहुन्छ, त्यसकारण ऊ अलिकति अन्यारो ठाउँमा त्यो दिउँसो टोक्ने, तर अलिकति अन्यारो ठाउँमा अब टेबलको मुनि अथवा कुर्सीको मुनि अफिसहरू अरू तपाईँको बाहिर पनि अलिकति बसेको ठाउँमा टोक्छ। अर्को क्यारेक्टर के छ भने दिउँसो टोक्ने तर हामीले उज्यालो भन्ने जोड्नुपर्छ, उज्यालोमा टोक्छ, घरभित्र पनि टोक्छ, घर बाहिर पनि टोक्छ, तर बढी कहाँ टोक्छ घर बाहिर टोक्छ, किनभने त्यसको डेन्सिटी कहाँ हुन्छ बाहिर घर बाहिर हुन्छ। र यसले साँझ र बिहान बढी टोक्छ भन्ने हजुर मिडियामा आइरहेको छ, त्यो अवश्य पनि हो। त्यतिखेर के छ भने हाम्रो साँझ र बिहान हामी मान्छेको के हुन्छ मुभमेन्ट के हुन्छ बढी हुन्छ, मान्छेहरू अलि एक्टिभनेस हुने नै साँझ र बिहान हो। त्यस्तै गरी लामखुट्टे पनि एक्टिभनेस हुने भनेको साँझ र बिहान नै हो, होइन किनभने यसको आफ्नो क्यारेक्टर छ। यसलाई बिहान र साँझ किन भन्छ, यसलाई अरू उसको फर्दर डेभलपमेन्टको लागि मेटिङ गर्ने कुराहरू अरू आफ्नो क्यारेक्टरको कुराहरूले गर्दा पनि यो पनि बिहान साँझ र बिहान एक्टिभ हुने डस एन्ड डन भन्छ, र मान्छे पनि साँझ र बिहान चाहिँ के हुन्छ मोर एक्टिभ हुने हुँदाखेरि चाहिँ यसले बढी इन्फेक्सन चाहिँ साँझ र बिहान भएको पाइन्छ भने अलिक त्योभन्दा अलिकति थोरै कम इन्फेक्सन चाहिँ दिउँसो भएको पाइन्छ सर।
अब यसले दिउँसो नै टोक्नुको लक्षण अथवा अरू कारण चाहिँ के हो?
यो आफ्नो लामखुट्टेको हरेक नाम यहाँ विश्वमा 3,000 भन्दा बढी लामखुट्टेहरू छन्, यसको प्रजातिहरू छन्। एडिटाइट पनि एउटा लामखुट्टेको प्रजाति हो, यसको आफ्नो इन्डिभिजुअल क्यारेक्टर छ। यसले चाहिँ दिउँसो बिहानको झिसमिसेदेखि बेलुकाको साँझसम्म टोक्छ र राति चाहिँ यो एक्टिभ हुन्न। हरेक लामखुट्टेको आफ्नो क्यारेक्टर छ, जस्तो मलेरिया गराउने लामखुट्टे चाहिँ बेलुकाको 7 बजेदेखि बिहानको 6 बजेसम्म एक्टिभ हुन्छ, होइन भने यो लामखुट्टे चाहिँ बिहान 6 बजेदेखि बेलुकाको 6 बजेसम्म मात्रै एक्टिभ हुन्छ। यो अलिकति लामखुट्टेको पनि हाम्रो स्टडी गर्दाखेरि चाहिँ यसरी एक्टिभ भएको देखिन्छ सर।
यो राति सक्रिय नहुने कारण चाहिँ
होइन, उसको आफ्नो इन्डिभिजुअल क्यारेक्टर छ, होइन सर, यसले कुनै रिसर्चले भनेको छैन कि, तर हाम्रो डेटा अलिक पेपरहरूले चाहिँ के छ भने हामीले इन्टोमोलोजी काम गर्दाखेरि चाहिँ लामखुट्टेको डेन्सिटी चाहिँ हामीले हाई बिहान 6 बजेदेखि बेलुकाको साँझसम्म पाएको छौँ सर। राति चिन्ता लिन अवस्था छैन, यसको मतलब यो होइन कि यसले उज्यालोमा टोक्छ। राति पनि तपाईँले काहीँ गरी उज्यालो बालिदिनुभयो भने ऊ यदि भोको लामखुट्टे छ यसले अपर्च्युनिटी पायो भने तपाईँलाई बाइट गर्छ।
यसले छोटो समयमै टोकिहाल्छ कि अथवा टोकेर पनि केही समय शरीरमै बसेर रगत लामै समयसम्म चुस्न सक्छ?
यस्तो छ, यो लामखुट्टेले कुनै पनि लामखुट्टे भोको लामखुट्टेले उसको इच्छा हुन्छ कि फुल फेड रगत खाउँ, पुरा पेटभरि खाउँ। र यो लामखुट्टेको के छन् भने क्यारेक्टर तपाईँलाई अघि नै भने दिउँसो टोक्ने हुँदाखेरि यसलाई धेरै डिस्टर्ब हुन्छ, र यदि डिस्टर्ब भएन भने यसले एकैचोटि पनि उसले फुल फेड गरिदिन्छ। किन डिस्टर्ब हुन्छ? तपाईँलाई यो लामखुट्टेले टोक्ने बित्तिकै चिलाउँछ, यसले त्यही तपाईँलाई टोक्नको लागि त्यो उसभित्रको केही इन्जाइमहरू छोड्न पर्ने हुन्छ, जसले गर्दाखेरि त्यहाँभित्र उसले सजिलै उसको चाहिँ माउथ प्रोबोसिस सजिलै तपाईँको छालाभित्र छिराउन सकोस् भन्ने कुरा इन्जाइम छोड्छ। इन्जाइम छोड्ने बित्तिकै त्यसले जुन छिराउँ त्यतिखेर चिलाउँछ, चिलाइसके बेलामा उसले तानिसकेको हुँदैन, त्यतिखेर हामी डिस्टर्ब गर्छौँ। डिस्टर्ब गरिसकेपछि यसको क्यारेक्टर के छ भने फुल फेड खान नपाए तपाईँसँग थोरै लियो, अर्कोसँग थोरै लिन्छ, अर्कोले नि यसो डिस्टर्ब गर्छ, त्यो कारणले गर्दाखेरि चाहिँ यसको चाहिँ त्यो यसलाई बायोनोमिक्स भन्छ, यसको क्यारेक्टर भन्छ, त्यस्तो किसिमको छ।
एकैपटक यो लामखुट्टेले 10 जनासम्म पनि टोक्न सक्छ भनिन्छ, ती 10 जनालाई नै डेङ्गी हुन्छ?
यस्तो छ, लामखुट्टेले सबै लामखुट्टेले टोक्ने बित्तिकै सबैलाई डेङ्गी रोग हुँदैन, होइन र कति सबै लामखुट्टे पनि इन्फेक्टेड हुँदैन. इन्फेक्टेड लामखुट्टेले 10 जनालाई टोक्यो भने त्यसमा 90% भनेपछि तपाईँले 90% 10 जनामा 90% भनेपछि करिब करिब 8 जनालाई चाहिँ यसको साइन एन्ड सिम्टम देखाउँ भने 2 जनालाई पनि मात्रै लक्षण देखाउँछ. त्यसमा मान्छेको कतिपय मान्छेहरूको चाहिँ ह्युमिडिटी आफ्नो होइन इम्युनिटीको कारणले आफ्नो भित्रको एन्टिबडीको कारणले गर्दाखेरि चाहिँ देखिन्न. तर यसको मतलब यो होइन कि 2 जनालाई मात्रै डेङ्गु हो, 8 जनालाई पनि टोकेको थियो. 8 जनामा चाहिँ असिम्टोमेटिक सब क्लिनिकल केस हुन सक्छ. पछिल्लो रिसर्चले के देखाएको छ भने डेङ्गु हुने भएको लक्षण भएको मान्छेबाट टोकेर त्यो लामखुट्टेले भाइरस डेभलप गरेर अर्कोलाई सार्ने क्षमता छँदैछ त्यसरी राख्छ. र जुन मैले भने 90% मान्छेलाई चाहिँ यो साइन एन्ड सिम्टम लक्षणहरू देखाउन, र पछिल्लो रिसर्चले के भनेको छ भने त्यो 90% मान्छेबाट पनि यो लामखुट्टे भाइरस नदेखेको लामबाट पनि यो लामखुट्टेले लिएर अरूलाई सार्ने क्षमता चाहिँ राख्छ.
यति जोखिम भएको लामखुट्टेबाट यति धेरै सर्छ भने कि सबैलाई गम्भीर प्रकृतिकै डेङ्गी हुन्छ या त सामान्य ज्वरो मात्र आउने हुन्छ?
यस्तो छ, एकदमै यो पनि एकदमै महत्वपूर्ण क्वेसन छ. डेङ्गु हाम्रो चाहिँ 4 किसिमको छ, डेङ्गु 1, डेङ्गु भाइरस 1, डेङ्गु भाइरस 2, डेङ्गु भाइरस 3 र डेङ्गु भाइरस 4 छ. नेपालमा यो 2004 अहिलेसम्म आउँदा 4 किसिमको चाहिँ भाइरसहरू पाइसकेको हामीले पत्ता लगाइसकेको अवस्था छ. तर यसको मतलब यो होइन कि सबै 4 भाइरस चाहिँ एकैचोटि इन्फेक्सन भएर एकैचोटि महामारीको रूप लिएको छैन. अहिले आएको जुन नेपालमा आएको डेङ्गु भाइरस चाहिँ डेङ्गु भाइरस 2 भन्ने चाहिँ हामीले प्रमाणित गरिसकेका छौँ. यो चाहिँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र हाम्रो टिमले चाहिँ भइसकेको छ. र एकचोटि मान्छेलाई यो 4 जातको जुन डेङ्गु मध्ये कुनै पनि एउटा जातको डेङ्गु लाग्यो भने त्यसले लाइफ लङ इम्युनिटी गर्छ. डेङ्गु 1 लाग्यो भने त्यसले लाइफभरि त्यो मान्छेलाई डेङ्गु 1 लाग्दैन, र त्यसले यदि लाग्यो भने पनि उसलाई अर्को प्रजाति डेङ्गु 2 लाग्न सक्छ. र त्यसकारण फेरि त्यही अहिले कहिलेकाहीँ चाहिँ के हुनसक्छ भने डेङ्गु 1 लगाइसक्यो, कहिलेकाहीँ डेङ्गु 2 र अर्को 3 चाहिँ मिक्स चाहिँ हुनसक्छ. तर एउटा डेङ्गु लगाइसकेपछि अरू त्यही प्रकारको डेङ्गु चाहिँ डेङ्गु भाइरस चाहिँ सेरो भाइरस चाहिँ हामीलाई लाग्दैन, त्यसले लाइफ लङ इम्युनिटी गेन गर्छ. र दोस्रो किसिमको चाहिँ लाग्छ. यदि त्यही भाइरस फेरि पनि दोहोरिएर आयो भने चाहिँ त्यस्तो बेलामा चाहिँ सिभिरिटी हुने, हेमोरेजिस हुने धेरै क्रिटिकल अवस्था हुनसक्छ. यो चाहिँ भाइरसको आफ्नो मर्फोलोजिकल क्यारेक्टरमा डिपेन्ड गर्छ.
भनेको यदि यो डेङ्गी लाग्यो भने सुत्ने अवस्था हुने भनेको डेङ्गु तेस्रो चरणमा पुगेपछि मात्रै हो, त्यसभन्दा अगाडि सुत्ने अवस्था हुँदैन, सामान्य लक्षण देखाउँछ?
हजुर, यस्तो छ. डेङ्गु अब सबै मान्छेलाई डेङ्गुको सिभियर हुँदैन, कडा खालको डेङ्गु लाग्दैन. अब तपाईँले भने 90% मान्छेलाई डेङ्गु हुँदैन, 10%लाई मात्रै देखिन्छ. 10% पनि कतिपय मान्छेहरू यस्तो छन् जुनसुकै डेङ्गु लागे तापनि ती मान्छेहरूलाई कतिपय मान्छेलाई आफ्नो इम्युनिटीको कारण, आफ्नो बडी स्ट्रक्चरको कारणले गर्दा र खानपिनदेखि लिएर ट्रिटमेन्टको र म्यानेजमेन्टको प्रोपर म्यानेजमेन्टको कुराले गर्दाखेरि चाहिँ शरीरभित्रको भएको रगतमा भएको प्लाज्माहरू लिकेज हुने र अरू कम्प्लिकेसन भएर मा अलिकति ब्लिडिङ भएर मान्छेहरू सिभियरमा जान सक्छ. यसको मतलब यो होइन कि सबैजना जान सक्दैन. र 100 मध्ये 10 जनाले डेङ्गु हुन्छ, 10 जनामा पनि तपाईँलाई केही नगर्ने प्रतिशत तपाईँको अब त्यो चाहिँ अलिकति सिभियरिटीमा जान सक्छ. त्यो नेपालको स्ट्याटस हेर्दाखेरि चाहिँ त्यो चाहिँ हाम्रो एकदमै कम छ. त्यो चाहिँ अहिले यो महामारीमा हामीले चाहिँ त्यो चाहिँ एउटा राम्रो पक्ष हो. सिभियर छैन, अलिक कडा खालको डेङ्गु नहुनु चाहिँ एउटा राम्रो पक्ष छ.
यसमा केही कडा खालका बिरामी जो अहिले अस्पतालकै बेडमा सुतिरहेका पनि छन्, अब त्यो थोरै छन् भनेर महामारी फैलिने वा अरू धेरैलाई पनि हुन सक्ने जोखिम चाहिँ कतिको छ?
यसो छ, हस्पिटलमा यस्तो छ, हस्पिटलमा 2-3 कुराहरू हुन्छ. सबै मान्छे ज्वरो आएर डेङ्गु पोजिटिभ भएर सबैजनालाई हस्पिटलाइज गर्नु पर्दैन. त्यसमा उहाँहरूको चाहिँ हाम्रो डेङ्गु टेस्ट गरिसकेपछि फर्दर उहाँहरूको चाहिँ ब्लड डब्ल्युबिसी काउन्ट, प्लेटलेट काउन्ट, हेमाटोक्रिट हेर्छौँ र कुन बिरामीको सिभिरिटी अनुसार चाहिँ क्लिनिसियन त्यहाँको टिमले चाहिँ तपाईँलाई रेस्ट गर्नुपर्छ 2-3 दिन भने बिरामीहरू मात्रै हामी भर्ना गर्छौँ. अरू जेनरल बिरामीहरू डेङ्गु पोजिटिभ हो, उसको हेल्थ कन्डिसन एकदमै राम्रो छ, ब्लड काउन्टहरू एकदम राम्रो छ भने घरमै रेस्ट गर्न सल्लाह दिन्छौँ. र केही कम्प्लिकेसन आयो भने तुरन्त फोन गर्ने र हाम्रो हस्पिटलमा आउनुहोस् भने भन्ने हाम्रो प्रावधान छ, त्यही अनुसार नै भइरहेको छ। सबैलाई भर्ना गर्नु पर्दैन र केही तपाईँले भने जस्तो केही मान्छेहरूलाई आफ्नो इम्युनिटी अलिकति विकनेस अरू कडा खालको साइनन सिम्टम देख्यो भने त्यस्ता मान्छेहरूलाई म्यानेजमेन्टको लागि हस्पिटल भर्ना गर्नुपर्छ र अरूलाई पर्दैन सर।
कति समयसम्म यो डेङ्गुले टोकेपछि कति समयभित्र मानिसमा त्यसको असर देखिने र सुत्ने बेडमै सुत्नु पर्ने औषधि खानै पर्ने अवस्था निम्त्याउँछ?
पहिलो कुरो डेङ्गुले टोकेपछि भन्दा पनि डेङ्गु सार्ने लामखुट्टे एडिज एजिटाइटले टोकेपछि हुन्छ र एडिज एजिटाइट लामखुट्टेले मान्छेबाट टोकेर मान्छेबाट भाइरसले लिइसकेपछि उसले 7-9 दिनमा चाहिँ आफ्नो शरीरमा भाइरस डेभलप गर्छ। त्यसले चाहिँ अनि त्यसपछि उसलाई फर्दर डेभलपमेन्टको लागि रगत चाहिन्छ आफ्नो लाइफ चलाउनको लागि। त्यसपछि उसले चाहिँ मान्छेलाई रगत खाने डेङ्गु सार्ने हिसाबले रगत खा हुँदैन कि उसले चाहिँ आफ्नो ज्यान जो आफ्नो वृद्धि विकासको लागि चाहिँ न्युट्रिसनको लागि चाहिँ उसले चाहिँ रगतको आशा गर्छ, जसको कारणले गर्दाखेरि चाहिँ त्यो किसिमको न्युट्रिसन चाहिँ रगतबाट प्राप्त हुने हुँदा मान्छेलाई उसले टोक्छ र मान्छेलाई टोक्ने साथसाथै उसले सेलिभरी ग्ल्यान्डबाट जुन इन्जाइम छोड्छ त्यो इन्जाइमको साथसाथमै हाम्रो भाइरस चाहिँ मान्छेको शरीरमा छिर्छ। मान्छेको शरीरमा छिरिसकेपछि 3-5 दिनभित्र मान्छेलाई त्यस बिस्तारै लक्षणहरू त्यसको देखा पर्छ। देखा परिसकेपछि मान्छेमा हुने भाइरस तपाईँहरू एउटा स्ट्रक्चर मान्छेमा जब भाइरस छिरिसकेपछि 9-12 दिनभित्र भाइरसको आफ्नो स्ट्रक्चर अनुसार त्यो आफै हराएर जान्छ, मरेर जान्छ। र यसको मतलब त्यो सबै मरेर जान्छ भनेर हामीले म्यानेजमेन्ट नगर्ने होइन र यसमा चाहिँ हामीले सकेसम्म चाँडो चिकित्सकको सल्लाह लिने र म्यानेजमेन्ट गर्ने, केही कम्प्लिकेसन आयो भने हस्पिटलमा बस्नुपर्ने हुन्छ र 90% केसहरूको म्यानेजमेन्ट चाहिँ हाम्रो होम बेसमा नै हुन्छ सर।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदिने नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी डेंगी रोगको प्रकोप र यसबाट बस्ने उपायका विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलसँग छलफल गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
कार्यक्रम बदलिदे नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी डेंगी रोगको प्रकोप र यसबाट बस्ने उपायका विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलसँग छलफल गरिरहेका छौं। यहाँलाई फेरि स्वागत छ कार्यक्रममा उत्तमजी।
धन्यवाद
उत्तमजी। यसलाई रोकथाम गर्न अहिले जसरी डेंगी फैलिएपछि कतिपयले धुवा फाल्ने यसको उपचार खोज्ने भइरहेको छ, तर हामी चुकिरहेका छौँ कहाँबाट छौँ, हाम्रा कमजोरी कहाँ कहाँ छन्,
हामी कहाँनिर चुकेछौँ भने चाहिँ कसरी भन्दाखेरि एउटा डेङ्गुको भाइरस एउटा मान्छेसँग हुन्छ के मान्छेसँग हुन्छ एउटा लामखुट्टेसँग हुन्छ। मान्छे र लामखुट्टे को पब्लिक हेल्थको इम्पोर्टेन्ट छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। मान्छे मैले अघि नै भने मान्छे ह्युमेनमा भएको भाइरस 3-4 दिनमा उसलाई साइनन सिम्टम देखियो र 7-9-11 दिनमा आफै हराएर जान्छ र यसको म्यानेजमेन्ट हुन्छ र घरमै व्यवस्थित म्यानेजमेन्ट हुन्छ। र पब्लिक हेल्थ पोइन्ट अफ भ्यूले तपाईँ हामीले पत्रकारले हामी स्वास्थ्यमा काम गर्ने मान्छेले बुझ्नुपर्ने कुरा के हो भने मान्छेमा हुने भाइरस 9-11 दिनमा आफै मरेर जान्छ, म्यानेजमेन्ट हुन्छ। तर लामखुट्टेमा हुने भाइरस जुन छ लामखुट्टे 30 दिन बाँच्छ, त्यसले 30 दिनसम्म त मान्छेलाई टोक्ने भयो। त्यहाँनिर हामी पब्लिक हेल्थमा चुकेका 30 दिन टोक्ने भयो। उसको बच्चा फेरि 30 दिनको दिनमा उसले 7 ब्याच अन्तिम ब्याच रहेछ भने उसको बच्चाले फेरि कति दिन भयो अर्को 30 दिन जाने भयो। लगभग लिएर 90 दिन उसको सबैको लाइफमा जति पनि अण्डाहरूले पार्छ, यदि दूषित लामखुट्टे छ भने सबै लाम अण्डाहरू दूषित हुन्छ, यसलाई टाँस ओभरअल टाँस भिन्छ भन्छ। एउटा बाजे दूषित भयो भने त्यसको शाखा सन्तान दूषित भए जस्तै एउटा पोथी लामखुट्टेले भाइरस बोकिसकेपछि उसले लाइफभरिमा जतिवटा अण्डा पार्छ त्यो चाहिँ जम्मैमा भाइरस हुन्छ। अर्को कुरो के छन् भने मान्छे हामीले पब्लिक हेल्थमा के छन् भने अब हाम्रो बजेट कहाँ गर्ने त, हामी अब पत्रकारज्यूहरूको अथवा सरकारको अब इनिसिएसन कहाँ हुने भन्दाखेरि हामी त्यहाँनिर चुकेका छौँ। 70 दिन चाहिँ लामखुट्टे उसको 30 दिन सारिरहने, उसको बच्चाले फेरि अर्को 30 दिन सार्ने, अर्को फेरि त्यो बच्चाको जेनेरेसनले अर्को 30 दिन सार्ने, यसरी हुने कुराहरूमा अब हाम्रो पब्लिक हेल्थको इन्टरभेन्सन कहाँ हुनुपर्छ भन्ने कुरामा हामी चुकेको पाइन्छ। किन चुक्यौँ भने हामीले लामखुट्टेको बायोनोमिक्स थाहा पाएनौँ। कहाँनिर अन्डा पार्छ, अन्डा कसरी पार्छ, यो अन्डा, यो लामखुट्टेको अन्डा भाइरस बोकेको अन्डा यदि सुक्खा ठाउँमा भयो भने यसले एक वर्षसम्म यो बसेर जीवित बसिरहन सक्छ, यति यति बलियो अन्डा हुन्छ। र लामखुट्टेले पानीको लेयरमा अन्डा पार्दैन, पानीको लेयर भन्दा 5 सेन्टिमिटर माथि पार्छ। तर हामी कमिटी
पानीको
होइन, पानी जमेको कुनै भाँडोको साइडको लेयरमा, लेयरको 5 सेन्टिमिटर पाइन्छ, यसले ठ्याक्कै पानीमा पार्दैन। यसले मोइस्चर जहाँ हुन्छ पानीको अलिकति माथि भिजेको मोइस्चर भएको ठाउँमा पार्छ, यसको क्यारेक्टर त्यहाँ छ।
हामी
यो लामखुट्टेले मात्रै, अरूको छुट्टै क्यारेक्टर छ, पार्छ। हामी पानी खनाइदिए हाम्रो के भयो, अब ल लामखुट्टेको सबै फ्यालिदेऊ भनिन्छ, तर अन्डा भित्तरमा तासिरहेको हुन्छ। त्यो अन्डा यदि ड्राई कन्डिसन पायो भने एक वर्ष बाँच्छ। एक वर्षपछि पनि उसले पायो भने भाइरस आफ्नो लाइफ साइकल सुरु गर्छ, र भाइरस किनभने कम्युनिटीमा मान्छेलाई फेरि सार्न सुरु गर्छ। हामीले पानी घोप्टायौँ, त्यसको भित्तामा अन्डा छ भन्ने कसैले बुझेको छैन। टायर काटेर फ्यालौँ, टायरको भित्तामा छ भने कसैले बुझेको छैन। ओभर ट्याङ्कीको पानी फ्याल्यौँ, ट्याङ्कीको भित्तामा छ अन्डा भनेर कसैले बुझेनौँ। यस्ता कुराहरू चाहिँ प्रोपर सचाइन्टिस्टलाई चाहिँ नभएको अवस्था छ। प्रोपर सचाइन्टिस्टलाइज भन्छ यसलाई, त्यो हुनु आउँछ। यसको लागि प्रोपर सचाइन्टिस्टलाइजको लागि कम्युनिटी, पत्रकारज्यू, राजनीति दल, समाजसेवी सबैलाई लामखुट्टेको बायोनोमिक्स जान्न जरुरी छ।
अब थप के कुरामा ध्यान दिनु पर्यो
यसबाट बस्न?
एकदम राम्रो क्वेसन। यत्रो इन्टरभेन्सन भइरहेछ, राज्यको यत्रो बजेट छ, यत्रो लगानीको खोलो बगिरहेछ। डेङ्गुको केस चाहिँ हाई पनि रिपोर्टेड कन्टिन्युसली भन्छ, दिन प्रतिदिन हाई भइरहेको छ। किन भन्ने कुरो मान्छेले बुझ्न चाहेन। डेङ्गुको भाइरस 30 दिन सार्छ लामखुट्टेले टोकेर, उसको बच्चाले फेरि झन् 30 दिन सार्छ। यसको जुन सार्ने, जुन कम्युनिटीमा भएको लामखुट्टे त सारिराख्ने भयो। जबसम्म हामीले चाहिँ एउटा बुझ्नुपर्ने कुरा के छ भने, लामखुट्टेको 3 स्टेज चाहिँ पानीमा हुन्छ, एक लार्वा र प्युपा। यो विदिन द 7 to 9 days चाहिँ आफ्नो लाइफ साइकल पुरा गरेर त्यसपछि प्युपाबाट एडल तुरन्तै 24 घण्टाभित्र एडल हुन्छ। 3 जुन स्टेज हुन्छ पानीमा हुने स्टेज लामखुट्टेको, त्यसलाई चाहिँ हामीले घर घरबाट, टोल टोलबाट, समुदाय समुदायबाट, हरेक अफिस कार्यालयहरूबाट लाई त्यसलाई चाहिँ राम्रोसँग प्रोपर म्यानेजमेन्ट गरिदिनु भयो भने हामीले चाहिँ यो लामखुट्टे चाहिँ एडल्ट भन्छ, वयस्क हुन पाउँदैन, यसले सार्दैन। सबभन्दा राम्रो उपाय त्यही नै हो। र किन यो चाहिँ हाम्रो यत्रो स्रोत हुँदा हुँदै पनि किन यसले लामो समय गरिरहन्छ भन्दाखेरि, 2-3 कुराहरू मैले सरलाई भने। एउटा ट्रान्स ओभरियल ट्रान्समिसन भन्दै, यसको अन्डामा सबै भाइरसै हुन्छ। त्यसपछि यसको लाइफ भन्ने सरलाई 30 दिन, उसको बच्चा बाँच्दाखेरि अर्को 30 दिन, यसले लामो समय 60-70 दिनसम्म यसले सारिरहने उसको बच्चा छ भने, यदि 30 दिन त लामखुट्टेले आफ्नो वयस्कमा उभिएर सारिरहने भयो, त्यो कुराहरू छ। त्यो कुराहरू जबसम्म हामीले बुझेर प्रोपर म्यानेजमेन्ट हुँदैन, यो केसहरू आइ नै राख्छ। अर्को कुरो, अनि यसमा चाहिँ सरलाई मैले जोड्न खोजेको कुरो के छ भने, पब्लिक हेल्थ पोइन्ट अफ भ्यूले चाहिँ लामखुट्टेमाको बायोनोमिक्स र लामखुट्टेको वृद्धि विकास रोक्न चाहिँ ठूलो लगानी गर्नुपर्ने हुन्छ। त्यो लगानी नगरेसम्म हस्पिटल म्यानेजमेन्ट, होम म्यानेजमेन्ट गरेर हामीले यो घट्नेवाला छैन। एउटा पर्टिकुलर टाइममा गइसकेपछि चाहिँ यो घट्ने अवस्था हुन्छ, नत्र यसको चाहिँ एटलिस्ट अझै कार्तिकको अन्तिमसम्म यो ट्रान्समिसन भइरहेको छ,
यो चिन्ता सधैँ छ। अब नागरिक आफैले पनि बस्यो भने चाहिँ कसरी, पानी मात्र राखेर त भएन।
यस्तो छ सर, अब हामीलाई थाहा छ लामखुट्टे यो यसको अब बायोनोमिक्स पनि सरलाई मैले भनिसकेँ, थाहा भयो। घरभित्रको टेबल मुनि पनि हुन्छ, घर बाहिर पनि हुन्छ भनेपछि, एउटा त प्रोपर म्यानेजमेन्ट गर्ने भयो, सचाइन डिस्ट्रोय गरेर लार्वालाई नष्ट गर्ने, एउटा लामखुट्टे चाहिँ 30 दिनसम्म बाँच्ने हो, त्यसपछि यसको लाइफ साइकल मरेर जान्छ। त्यो बीचमा चाहिँ अब बस्नको लागि हामीसँग अहिले उपायहरू छ सर। एउटा घर चाहिँ पुरा क्लिन सफा सुग्घर गर्नु पर्यो, एउटा कुरो
त्यो सामान्य सफा गर्ने कि अरू पनि
सफा सुग्घर गर्नु पर्यो। त्यसपछि हामीले सानो घरभित्रै गर्ने अब रिपेलेन्टहरू घरभित्र लाउनु पर्यो, र साना साना स्प्रेहरू जुन एडल्ट लामखुट्टे यदि घरभित्रै छिरिसकेछ भने हामीले काला हेड सानो सानो स्प्रेहरू पनि छ। अर्को हामीले झोल युज गर्नु पर्यो। अर्को सबभन्दा कुरो, हामीले अब चाहिँ डेङ्गु अब एक साल यो साल मात्रै फैल्यो भनेर हामीले हुँदैन, अर्को साल पनि त्यही समस्या आउन सक्छ। नेपाल सरकारले स्थानीय विकास मन्त्रालय मार्फत सम्पूर्ण नगरपालिकाहरूलाई गाउँपालिकाहरूलाई जानकारी गरेर सबैको घरहरूमा चाहिँ एउटा सस्टेनेबिलिटीको लागि चाहिँ के गर्नुपर्ने हुन्छ भने छ, एउटा लेजिलेसन बनाउनु पर्ने छ, कानून बनाउनु पर्ने हुन्छ। किनभने कस्तो कानून, विदेशमा धेरै कानून भइसकेको छ, यो लामखुट्टेको जानकारी दिइसकेपछि तपाईँको घरमा यदि यस्तो डेङ्गु रोग सार्ने लामखुट्टे पाइएमा तपाईँलाई जरिवाना हुन्छ र तपाईँले गाविसबाट पाउने नगरपालिकाबाट पाउने सुविधा त्यतिखेर चाहिँ केही पनि पाउनुहुन्न। यसको अलावा हाम्रो जुन भेक्टर कन्ट्रोल इन्सपेक्टर अफिस, भेक्टर कन्ट्रोल इन्सपेक्टर जुन सरकारी हुन्छ, उहाँहरूले पाएको खण्डमा तपाईँलाई जरिवाना हुन्छ भन्ने एउटा कानून तुरुन्तै डेभलप गर्नुपर्ने हुन्छ। अर्को कुरो के गर्नुपर्छ भने अब स्थानीय विकास मार्फत घरहरू जति पनि बनाउँदाखेरि, भवन निर्माण गर्दाखेरि सबै घरमा जाली, अब लामखुट्टेबाट बस्नको लागि चाहिँ जालीको अब उनै गर्नुपर्छ, जाली हाल्ने घर, त्यसको प्रोपर म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। र त्यसको लागि चाहिँ न यो स्वास्थ्य एउटाले गर्न पुग्दैन, लाइन मिनिस्ट्रीहरू सबै रेडी हुनुपर्छ र उहाँको घरमा यदि जाली छैन भने घर पास नै नहुने किसिमको कानूनहरू बनाउनु पर्ने हुन्छ। अर्को कुरो सरसाफसफाई, हरेक नगरपालिका, सबै गाउँपालिका नगरपालिकाहरू चाहिँ अब गाउँपालिका भइसकेको छ, सहर यो लामखु यो डेङ्गु बढ्नुमा चाहिँ यो ठूलो महत्वपूर्ण भूमिका चाहिँ यो डेङ्गु भन्ने बित्तिकै यसले विकासको इन्डिकेटरसँग चाहिँ लिङ्क गरेको हुन्छ। जबसम्म हामी डेभलपमेन्ट हुँदै जान्छौँ, सहरहरू विस्तार हुँदै जान्छ, डेङ्गुको ब्रिदिङ साइटहरू बढ्ने हुन्छ एउटा कुरो। अर्को मान्छेको सोसियो इकोनोमी स्ट्याटस हाई हुन्छ, हजुरको सोसियो इकोनोमी स्ट्याटस हाई भयो भने सहरले घरमा कुलर राख्नुहुन्छ, छतैभरि फुल बनाउँछ, छतैभरि फलफुल लाउनुहुन्छ, त्यहाँ चाहिँ यसको वृद्धि विकासको ब्रिडिङ साइटहरू हुनसक्छ। त्यो पनि यो सबभन्दा यो डेङ्गु फैलाउनुमा लामखुट्टेको कुनै हात छैन, हामी समुदायमा बस्ने मान्छेको चाहिँ ठूलो हात छ। यसको लागि तपाईँ हामी समुदायले पहिलो कुरो बुझ्नु पर्यो, दोस्रो कुरो प्रोपर म्यानेजमेन्ट भने के हो बुझ्नु पर्यो र कसरी बुझ्नु पर्यो भन्ने, कसरी म्यानेजमेन्ट गर्नु पर्यो भन्ने कुरा बुझ्नुपर्छ। अहिले अर्को सरले सोधेको कुरोमा महत्वपूर्ण कुरो के छ भने डेङ्गुबाट बस्नको लागि के गर्नुपर्छ भन्दाखेरि पहिलालाई लामखुट्टे र मान्छेको कन्ट्याक्टलाई रिड्युस गर्नु पर्यो, घटाउनु पर्यो। लामखुट्टे र मान्छेको कन्ट्याक्टलाई कसरी घटाउने भन्दाखेरि सरलाई के भन्छ, इन्भाइरोमेन्टल म्यानेजमेन्ट भन्छ, वातावरण सफा गर्नु पर्यो। अर्को कुरो, लामखुट्टे र मान्छेलाई घटाउ, त्यसलाई कन्ट्याक्टमा नल्याउन के गर्नु पर्यो, सरले रिप्रिलेन्टहरू लाउनु पर्यो। अर्को के गर्नु, झोल हाल्नु पर्यो घरमा, त्यस्तो इन्भाइरोमेन्ट म्यानेजमेन्ट सरसफाई गर्नु पर्यो। र केही त्यस्तो किसिमको अब ठूलो आउटब्रेक छ भने पनि त्यसलाई के गर्नु पर्यो, हामीलाई स्प्रेस स्प्रेङ भन्छ सर, त्यो चाहिँ सरकारले डिसाइड गर्छ यो स्प्रेस स्प्रे गर्ने कि नगर्ने भन्ने कुरा, ती कुरा गर्नुपर्छ। अर्को कुरो सर, हाम्रो बायोलोजिकल कन्ट्रोल पनि हुन्छ, बायोलोजिकल कन्ट्रोल भन्ने पनि हुन्छ यसो, तर डेङ्गुमा त्यति पोपर छैन र त्यो पनि गर्छौँ। अर्को चाहिँ सर केमिकल कन्ट्रोल भनिन्छ, केमिकल कन्ट्रोल भनेको चाहिँ जहाँ जहाँ यो लामखुट्टे डेङ्गु सार्ने लामखुट्टेको ब्रिडिङ साइटहरू छ होइन, त्यो त एउटा सचाइन डिस्ट्राइट गरिने भयो, यदि त्यो पानी जमाएको ठाउँ छ भने चाहिँ हामी टामिफस इन्सेक्टिसाइडहरू हाल्छौँ, हालेर पनि हेर्नु, इन्सेक्टिसाइड औषधि पनि प्रयोग गर्नु पर्यो। अर्को कुरो, हामीले हरेक तीन दिन चार दिनमा चाहिँ आफ्नो घरमा जमाएको पानीहरू, यदि पानी नभए मान्छे बाँच्न सक्दैन, पानी अवश्य पनि चाहिन्छ, तर पानी जम्मा गर्ने क्रममा लामो समय गर्नु भएन, हरेक ती दिनमा पानीलाई चेन्ज गरिदिनु भयो भने चाहिँ लामखुट्टे र मान्छेको कन्ट्याक्ट चाहिँ कम हुन्छ र यसको डेन्सिटी घट्दै गएपछि अवश्य पनि यो चाहिँ कम हुन्छ।
अब अन्तिममा चाहिँ सरकारले अहिले जुन यो धुवा फ्याँक्ने, यो लामखुट्टे भएका डेङ्गी भाइरस सार्ने लामखुट्टे भएका ठाउँमा धुवा फाल्ने काम गरिरहेको छ, यति धुवा फालेर मात्र यो लामखुट्टे हटाउन, लामखुट्टेको यो प्रकोप हटाउन सम्भव छ वा थप के गर्नु पर्ला?
यो पनि लामखुट्टे कन्ट्रोल गर्नेको एउटा भाइटल मेथड नै पर्छ, तर यसको मतलब यो होइन यो कुन बेला छर्ने भन्ने कुरा चाहिँ यसको आफ्नो निर्देशिका छ। इन्सेक्टिसाइड चाहिँ इन्सेक्टिसाइड भन्ने बित्तिकै विष हो सर, विष भइसकेपछि हामीले विषको प्रयोग कम्युनिटीमा गर्नुभन्दा अगाडि धेरै सेरिज अफ मिटिङहरू कन्डक्ट गर्नुपर्ने हुन्छ, कम्युनिटी लेख्नु माथिल्लो लेभलसम्म विष कम्युनिटीमा फाल्नु भनेको एउटा मान्छेलाई नै असर गर्छ, अर्को कम्युनिटीमा भएको हाम्रो इकोलोजिकल प्याटर्न छ, अरू माउरीहरूदेखि लिएर अरू कम्युनिटीमा भएको कुरालाई त्यसलाई नै असर गर्छ। अर्को कुरो के छन् भने सर, जुन चाहिँ यो विषको धुवाले चाहिँ तपाईँ बुढा गाउँ जुन कम्युनिटीमा भएको बुढापाका बच्चाहरूलाई चाहिँ ठूलो असर गर्छ, यसको मतलब ठूलो आउटब्रेक भयो, मान्छे धेरै हतोहायत भयो र तपाईँको त्यो डेङ्गु सार्ने एडल्ट लामखुट्टे कम्युनिटीमा व्यापक भयो, हामीले केही पनि गर्न सकेनौँ भने मान्छे सबभन्दा ठूलो हो सर, त्यतिखेर चाहिँ सरकारले डिसाइड गरेर त्यो छर्नै पर्छ, त्यो पनि एउटा राम्रो उपाय हो। त्यसले चाहिँ एकैचोटि चाहिँ तपाईँ एडल्ट लामखुट्टेको पपुलेसनलाई घटाउँछ, जसले गर्दा चाहिँ एकैचोटि हाम्रो केसहरू चाहिँ घट्छ। डिक्रिज गर्नको लागि त्यो युज गर्छौँ, हामीले त्यो युज गर्छौँ र त्यो चाहिँ पर्टिकुलर टाइमको लागि मात्रै हुन्छ। सर त्यसलाई रेगुलर इन्टरभेन्सनको लागि त्यो गर्दैनौँ। ठूलो आउटब्रेक भयो त्यही पनि मैले अघि नै भने यसले साँझ र बिहान बढी टोक्छ, एक्टिभ हुन्छ भने त्यो साँझ र बिहानको टाइममा चाहिँ हामीले चाहिँ ठूलो आउटब्रेक भयो, महामारी भयो भने त्यो गर्नु नै पर्छ। यदि म्यानुअल्ली सरकारले म्यानुअली त्यो हातले गर्न भ्याएन भने विदेशहरूमा हेलिकप्टरबाट पनि त्यो सारा धुवा फ्यालेर एडल्ट पपुलेसनलाई घटाउनुपर्छ र जनमानसलाई रोक्नुपर्छ, त्यो पनि राम्रो उपाय हो। यसको मतलब चाहिँ अहिले विभिन्न जिल्लाहरूमा भइरहेको म्यासिभ रूपमा यो इन्सेक्टिसाइड फ्यालिरहेको छ। इन्सेक्टिसाइड भनेको हामीले चाहिँ 40% इन्सेक्टिसाइड राख्ने, 60% चाहिँ डिजेल राखेर 20% धुवा फ्याल्ने हो। तर यो कस्तो कन्डिसनमा फ्यालिन्छ सरलाई अघि नै भने, तर अहिले विभिन्न जिल्लाहरूमा जुन त्यो धुवाँ फ्यालिरहेको चाहिँ त्यो चाहिँ हाम्रो निर्देशिका विपरीत छ सर। उहाँले जसरी गर्नुपर्ने हो जुन ठाउँमा गर्नुपर्ने हो, नालामा गर्ने होइन सर, यो झाडीमा गर्ने होइन। लामखुट्टेको वृद्धि विकास कहाँ? छतमा हुन्छ, ओभरहेड ट्याङ्कीमा हुन्छ, पानी जमाको ठाउँमा हुन्छ, पूजाको थानमा पानी जमाको ठाउँमा हुन्छ, कुलरमा हुन्छ, त्यस्तो ठाउँहरू चाहिँ कहाँ हो भन्ने कुरा चाहिँ हामीले पत्ता लगाउनुपर्छ। यो फोहोर पानीमा हुने लामखुट्टे होइन,
त्यसैले चिन्ता कहाँ थपिएको छ भने जस्तो खानेपानीको कुवामा पनि अब हाल्ने कि नहाल्ने, पूजा कोठामा हाल्ने कि नहाल्ने, हामीले पिइरहेको कोठाभित्रको पानीमा पनि यो धुवा हाल्ने कि नहाल्ने, त्यसैले कतिको चुनौतीपूर्ण छ, हाल्ने कि नहाल्ने भन्ने चिन्ता थपिएको छ, कसरी हाल्ने त?
एकदमै राम्रो कुरा गर्नुभयो। त्यो गरिसके यसमा चाहिँ एडल्ट पपुलेसन मार्नको लागि चाहिँ सर के गर्छौँ भने, यदि सरकारले डिसाइड गर्यो भने चाहिँ हामीले चाहिँ 2-3 दिन अगाडि डेङ्गुको यसरी धुवा फ्याल्दैछौँ, तपाईँले झ्यालहरू सबै खुला राखिदिनु भन्छौँ हामी। माइकिङ गरेर त्यो कम्युनिटीमा चाहिँ तपाईँ झ्याल ढोका सबै खुला गरिदिनु भने भन्नुपर्ने हुन्छ र झ्याल ढोका उहाँहरूले खुला गर्छ, गरिसकेपछि 2 घण्टा चाहिँ तपाईँहरू घरभित्र नजानुहोस् भनेर हामीले भन्नुपर्ने हुन्छ र जुन कम्युनिटीमा जुन स्ट्रक्चरमा हामीले चाहिँ धुवा फ्याल्दैछौँ 20% धुवा भने 3-4 दिन अगाडिदेखि चाहिँ हामीले यो मितिमा यो समयदेखि यो समयसम्म धुवा फ्याल्दैछौँ, तपाईँहरूको घरको झ्याल ढोका सबै खुला राखिदिनु होला भनेर हामीले माइकिङ गर्नुपर्छ। त्यसपछि बल्ल त्यो बाटाबाट धुवाहरू चाहिँ हामीले चाहिँ फ्याल्ने हो र त्यस्तो किसिमले फ्यालिसकेपछि के भयो, घरभित्र भएको लामखुट्टे पनि लाई पनि असर गर्यो, बाहिरको भएकोलाई पनि असर गर्यो, त्यसरी गर्नुपर्ने हुन्छ। यसको धेरै नियम कानून स्ट्रक्चर क्राइटेरियाहरू छ जुन अहिले जुन सरहरूले जुन जिल्लाहरूमा पाइप देखिरहनु भएको छ त्यो चाहिँ अलिकति प्रोपर हिसाबले भएको छैन, यो निर्देशिका अनुसार छ। यो 20 भन्ने बित्तिकै राष्ट्रिय 20 बोर्डसँग पनि जसो राष्ट्रिय यो 20 को यो 20 सम्बन्धी पञ्जी ठूलो समन्वय गर्नुपर्ने हुन्छ। यसमा चाहिँ अब सबैजनाले
अब अन्तिममा यो मान्छेका लागि हानिकारक कतिको छ यो धुवा अहिले फ्यालिरहँदा, अर्थात् यो लामखुट्टेबाट जोगाउने यो औषधि फ्यालिरहँदा?
एकदमै छ, मैले अघि नै भने चुनौती कसलाई छ भने एउटा मान्छेलाई त छ सबभन्दा बढी।
तत्कालै के असर गर्छ?
खासै यसको तत्कालै असर भनेको चाहिँ अलिकति हामीलाई टाउको दुख्ने, इरिटेसन हुने होइन, सबभन्दा बढी चाहिँ अब आत्माको बिरामीहरू, सीओपिडीको बिरामीहरू, क्यान्सरको बिरामीहरू, बच्चाहरू, बुढापाकाहरूलाई चाहिँ असर गर्छ, एडल्टहरूलाई चाहिँ खासै अब उहाँहरूलाई पनि असर त गर्छ। पछि देखिने कुराहरू तत्काल गर्ने देखिने ग्रुप भनेको चाहिँ बच्चा, बुढाखाका, क्यान्सरको रोगीहरू, त्यो आत्माको रोगीहरू, जस्तो सीओपिडीको रोगीहरू घरमा बसिरहेको हुन्छ, उनीहरूलाई खोकी लाग्ने फर्दर हुन सक्छ। त्यसको लागि चाहिँ हामीले पहिले नै भनेको हुन्छ, हामीले 20 फ्यालिसकेपछि 2-3 घण्टा चाहिँ घरभित्र नछिरौँ र झ्यालको ढ्यालका खुला गरौँ, गइसकेपछि 2 घण्टापछि चाहिँ झ्याल ढोका आफ्नो हिसाबले लाउनुपर्छ।
अब सरकारले चाहिँ यति डेङ्गुको महामारी फैलिँदैछ, मान्छेमा चिन्ता बढेको छ, अस्पतालमा खुट्टा टेक्ने ठाउँ छैन, यस्तो अवस्थामा सरकारले चाहिँ यो नियन्त्रणका लागि के गर्दैछ?
एकदमै सरकारले नियन्त्रणको लागि अब भन्दा पनि हामी स्वास्थ्य मन्त्रालयमा काम गर्ने भएको कारणले गर्दा स्वास्थ्य मन्त्रालय चाहिँ विभिन्न किसिमको लाइन मिनिस्ट्रीहरू, खानेपानी मन्त्रालय, अरू कृषि मन्त्रालय, अझ कृषि मन्त्रालय, गृह मन्त्रालय र सेक्युरिटीको फोर्सदेखि लिएर यो डेङ्गु कन्ट्रोलमा जो जो अब स्थानीय विकास मन्त्रालय सबैलाई परिपत्र गरिसकेको छ। हामीले डेङ्गु रोग के हो भन्ने किसिमको सन्देशहरू चाहिँ सबै आफ्नो मन्त्रालय मार्फत सेन्ट्रल लेभलदेखि कम्युनिटी लेभलसम्म चाहिँ पुर्याइसकेको छौँ। हाम्रो डेङ्गुको रोगको जनमानसमा त्रास नहोस् भन्नको लागि हामीले फिभर क्लिनिकहरू राखिसकेका छौँ, जिङ्गलहरू चाहिँ हामी बजाउनेछौँ, पोस्टर पम्पलेटहरू चाहिँ व्यापक रूपमा भइसकेको छ। सबभन्दा राम्रो कभर चाहिँ मिडियाले गरेको छ, अहिले मिडियाको अब चाहिँ यो 1 महिनामा चाहिँ मिडियाले चाहिँ एकदम व्यापक रूपमा चाहिँ सामाजिक सञ्जालबाट मिडियाले सरकारले भन्दा पनि मिडियाले ठूलो डेङ्गु रोगको बारेमा कभर गरिदिएको छ, जसले गर्दा चाहिँ अहिले डेङ्गु रोग नियन्त्रण र व्यवस्थापन गर्नमा सरकारलाई अलिकति सहज भएको अवस्था छ।
समयका लागि धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम राज प्याकुरेल, डेंगी रोगको प्रकोप र यसबाट बस्ने उपायका विषयमा कुराकानी गर्दै। उहाँसँगको यो कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।